घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। प्रदेश सरकारले छुट्याएको अल्पकालीन बजेटमा फर्निचर र फिक्चर्सका लागि विनियोजन गरेको रकम अब 6,55,000 मात्रै बाँकी। कैलालीमा पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेद भयावह बन्दै जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिरा विरुद्धको अभियानलाई तीव्रता दियो। डोटी कारागारमा कैदी बन्दी आज बिहानैदेखि आन्दोलनमा उत्रिए। डाक्टर केसीको माग लोकतान्त्रिक तरिकाले सम्बोधन गरिने। प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सञ्चालन र रसियामा जारी 21 संस्करणको फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पुरा।
कञ्चनजङ्घा कञ्चनजङ्घा कञ्चनजङ्घा। जिल्ला शिक्षा कार्यालय कञ्चनपुरद्वारा गरेको वर्ग निर्धारण सर्वेक्षणमा ख वर्गमा पर्न सफल बालबालिकाको उज्जवल भविष्यको निर्माता कञ्चनपुर जिल्लामा उत्कृष्ट यस कञ्चनजङ्घा माध्यमिक विद्यालय कृष्णपुर 5 गुलरियामा शैक्षिक सत्र 2075-76 लागि कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराइन्छ। आफ्नो नानीहरूको भविष्य सुनिश्चित गर्न चाहने अभिभावकहरूले समयमै आफ्ना नानीहरूको लागि सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ। भर्ना कार्यक्रम, भर्ना फारम वितरण असार 17 गतेदेखि। प्रवेश परीक्षा आषाढ 32 गते सोमबार बिहान 8 बजे। कक्षा 12 विद्यार्थीहरूको कक्षा सञ्चालन असार 17 गते बिहान 7 बजेदेखि र कक्षा 11 विद्यार्थीहरूको कक्षा सञ्चालन श्रावण 6 गते आइतबार बिहान 7 बजेदेखि हुनेछ। प्राचार्य कञ्चनजङ्घा माध्यमिक विद्यालय कृष्णपुर 5 गुलरिया कञ्चनपुर। सम्पर्क नम्बर 0994120011 र 98 48 533 494।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एकै शीर्षकमा दोहोरो खर्च गर्दा सामाजिक विकास मन्त्रालयले पनि फर्निचर किनेर लाखौं रकम सिद्ध्याएको छ। प्रदेश सरकार गठन भएको 4 महिना अघि 7.5 लाखको फर्निचर किनेर सम्पूर्ण व्यवस्थापन गरिएकोमा अहिले पनि त्यसको दोब्बर मूल्यका फर्निचर किनिएका छन्। नयाँ भवनमा मन्त्रालय राख्दा 7.5 लाखको फर्निचर किनिएकोमा 4 महिना नपुग्दै दोब्बर भन्दा बढी 13.5 लाखको फर्निचर फिक्चर्स खरिद गरिएको छ। यसमा मन्त्रालयदेखि मन्त्री र कार्यकर्ता समेतलाई लाखौंको फर्निचर किनिएको आशंका गर्न थालिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको नयाँ भवनमा राखिएको सामाजिक विकास मन्त्रालयमा मर्मत सम्भारका लागि 1 रुपियाँ पनि खर्च नभएको अवस्थामा फर्निचरका लागि भने 7.5 लाख रुपियाँ खर्च भएको छ। प्रदेश मन्त्रालय व्यवस्थापन समितिले क्षेत्रीय स्वास्थ्य केन्द्रमा सामाजिक विकास मन्त्री दीर्घ सुडारीको आवासका लागि मर्मत सम्भारमा 9.5 लाख रकम खर्चिएको अवस्थामा 4 महिना नपुग्दै फेरि लाखौंका फर्निचर किनिएका हुन्। धनगढीमै घर भएर आवास सुविधा लिएको भन्दै आलोचना समेत भएका सामाजिक विकास मन्त्री सुडारीको मन्त्रालयले 7.5 लाखको फर्निचर किनेको 4 महिनामा त्यसको दोब्बर मूल्य अर्थात् 13,45,000 रुपियाँ बराबरको फर्निचर तथा फिक्चर शीर्षकमा खर्च गरिएको छ। अल्पकालीन बजेटमा फर्निचर र फिक्चर्सका लागि 20 लाख रकम विनियोजन गरिएकोमा अब 6,55,000 मात्रै बाँकी रहेको छ। कैलालीमा पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेद भयावह बन्दै गएको छ। पछिल्ला वर्षहरूमा जिल्ला अदालत कैलालीमा दर्ता भएका मुद्दाहरूको संख्यालाई हेर्दा सम्बन्ध विच्छेदले भयावह रूप लिन थालेको देखिएको छ। जिल्ला अदालतको तथ्याङ्क अनुसार सबैभन्दा बढी सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन्। पछिल्ला 2 वर्षमा मात्रै जिल्लामा सम्बन्ध विच्छेदका घटनामा 60% वृद्धि भएको अदालतको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2072-73 जिल्लामा सम्बन्ध विच्छेदका 131 मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष 73-74 बढेर 151 मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्रै जिल्लामा गत 2 वर्षको भन्दा करिब 60% वृद्धि भई 190 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत कैलालीकी निमित्त श्रेष्ठदार फणेश्वरी घिमिरेले जानकारी दिनुभयो। अदालतको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा जिल्लामा 1,149 मुद्दा दर्ता भएकोमा तीमध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका छन्। सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार रहेको जानकारीहरूले बताएका छन्। पुरुष वैदेशिक रोजगारीका लागि विदेश, महिला सहरमा एक्लै बस्नु र पैसाको दुरुपयोग गर्दा सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको बताइएको छ। यसका साथै बाल विवाहले पनि सम्बन्ध विच्छेदमा वृद्धि गराएको पाइएको हो। यसका साथै सामाजिक सञ्जाल, इन्टरनेट, मोबाइल फोन लगायतले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि गराएको छ। सानो सानो विषयमा झगडा हुँदा आवेगमा आएर समेत सम्बन्ध विच्छेद गरिने गरिएको छ। त्यसैले सम्बन्ध विच्छेदका घटनाको न्यूनीकरणका लागि श्रीमान श्रीमती बीच विश्वासको वातावरण बन्न आवश्यक रहेको जानकारीहरूले बताएका छन्। यस वर्ष एर्सा गुम्बा सङ्कलनमा गत विगत वर्षहरूको भन्दा दोब्बरले कमी आएको सङ्कलकहरूले बताएका छन्। दार्चुलाको अपि हिमाल गाउँपालिकाको यर्सा गुम्बा पाइने विभिन्न पाटनहरूबाट यर्सा गुम्बा सङ्कलन गरेर फर्केका अधिकांश सङ्कलकहरूले आधाभन्दा कम मात्र यर्सा भेटिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। मार्मा गाउँपालिका चार बार्कुबाट गत वैशाख 22 गते यर्सा गुम्बा सङ्कलन गर्न भन्दै 9 महिनाको दुधे बालक साथमा बोकेर पाटन पुगेका धानमती महरा सोचेअनुसार यर्सा गुम्बा नभेटिएको भन्दै निराश भएर घर फर्किएका छन्। उहाँ मात्र होइन, उहाँसँग यर्सा गुम्बा सङ्कलन गर्न 1.5 महिना पहिले अपि हिमाल गाउँपालिका अन्तर्गतका पाटनहरूमा गएका सयौं सङ्कलकहरूले गत विगत वर्षहरूको भन्दा निकै कम यर्सा गुम्बा मात्रै पाएको भन्दै निराशा व्यक्त गरेका छन्। विगत वर्षहरूमा झन्डै 500 गोटा यर्सा गुम्बा भेटिने गरेकोमा यसपटक 200 जति यर्सा भेटिएको दुधे बच्चा बोकेर यर्सा सङ्कलनका लागि लेख पुगेका महराले बताउनुभयो। वन लसुन लगायत जडीबुटीहरू सङ्कलन गर्न वन खन्नु, वनमा आगो लागि हुनु, जथाभावी प्लास्टिक जन्य फोहोर फाल्नु लगायत कारणले यर्सा कम भेटिएको सङ्कलकहरूको धारणा रहेको छ। हिमाली क्षेत्रका स्थानीयको प्रमुख आय स्रोतको रूपमा रहेको यर्सा गुम्बा नभेटिएपछि स्थानीयमा निराशा छाएको अपि हिमाल 5 सौगन्नाका यर्सा सङ्कलक वीरेन्द्र धामीले बताउनुभयो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 9 स्थित धार्मिक पर्यटकीय क्षेत्र मुड्कामा सौर्यबत्ती जडान गरिएको छ। वडा कार्यालयको 1,00,000 बढीको सहयोगमा सौर्यबत्ती जडान गरिएको हो। सौर्यबत्ती जडानका लागि पोल गाड्ने, सौर्य प्यानल जडान र बत्ती राख्ने कार्य पूरा गरिएको वडाध्यक्ष रमेश बहादुर अयरले बताउनुभयो। बत्तीको व्यवस्था नहुँदा यहाँ घुम्नका लागि पुग्ने पर्यटकले शास्ति खेप्नु परेकाले बत्तीको अभाव पूर्ति गर्नका लागि वडा कार्यालयकै रकम खर्चेर बत्ती जडान गरेको अध्यक्ष अयरको भनाइरहेको थियो। चारैतिर हरियो सालको वनले घेरिएको मुड्कामा टिनको छाना भएको सामान्य धर्मशाला, नेपाल पर्यटन बोर्ड र स्थानीय सामूहिक वनको 8,00,000 लगानीमा मन्दिर बाहेकका अन्य भौतिक पूर्वाधार यस क्षेत्रमा रहेका छन्। प्राचीन कालमा पहाडबाट झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोका मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रूपमा विकसित हुँदै गएको छ। महाकाली अञ्चल अस्पतालमा स्थापना कालदेखि नै पर्याप्त विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवामा असहज हुँदै आएको छ। यसै विषयमा सहकर्मी विजयालक्ष्मी गुरुङले प्रतिनिधि सभा सदस्य डाक्टर दीपक प्रकाश भट्टसँग कुराकानी गर्नुभएको छ। सुनौ उहाँसँग गरिएको कुराकानी।
सांसदज्यू स्वागत छ तपाईँलाई शुक्लाफाटा समाचारमा।
हजुर धन्यवाद।
3 दशक पुगिसक्यो अञ्चल अस्पताल स्थापना भएको, तर डाक्टरहरूको अभाव अहिले पनि जस्ताको त्यस्तै छ, के कारण होला, के लाग्छ तपाईँलाई?
कारणहरू त धेरै पक्ष जोडिएर आएका छन् त्यसमा होइन। पहिलाको त्यहाँको जनसङ्ख्या र बिरामीहरूको अवस्था हेर्दा एकचोटि राम्रै सेवा सुविधाले सम्पन्न र सेवा दिन सक्ने अस्पतालको रूपमा यो परिचित भएको थियो। पछिल्लो समयमा यसको गुणस्तर, सेवा सबै कुरा खस्किँदै खस्किँदै गयो। त्यसमा चाहिँ पहिलो पक्ष त्यहाँको व्यवस्थापनसित जोडिएको छ, अर्को राष्ट्रिय स्तरबाट त्यसलाई सुगम अस्पतालको रूपमा अर्थात् स्वास्थ्य क्षेत्रको सुगममा राखिदिएपछि डक्टरहरू आउने, किनकि भोलि यहाँ आएर सेवा दिँदा जागिरमा भोलि प्रमोसनको लागि पाउने नम्बरहरूको अवस्थाले गर्दा उहाँहरू आउन नचाहने र कहिलेकाहीँ मानवीय त्रुटि हुने क्रममा डक्टरहरूबाट हुने गल्ती हाम्रो समाजले कहीँ न कहीँ अलिक बढी नकारात्मक ढङ्गले आक्रामक भएर गरिने व्यवहारहरूले पनि त्यसको नेगेटिभ मार्केटिङ हुन गयो। लामो समयमा बजेट डाटादेखि लिएर यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्छ भन्नेमा जनप्रतिनिधिहरूको पनि पहल कर्मीको कमी रहेको जस्तो मलाई महसुस भएको छ र त्यस हिसाबले नै त्यसको अब नागरिक समाज, राजनीतिक दलहरू, अस्पतालको व्यवस्थापन र त्यहाँ रहेका कर्मचारीहरू सबै पक्षका कमी कमजोरी थुप्रिँदै गएर अहिले कमजोरी र अस्तव्यस्तताको चाङ त्यहाँ थुप्रिएको छ।
हजुर, डक्टरहरूले आउने बिरामीहरूमा गर्ने जुन व्यवहार छ त्यो ठिक छैन भन्ने खालको कुरा सुनिन्छ नि?
होइन, डक्टरहरूले गर्ने व्यवहारको पाटोलाई एकछिनका लागि मान्यौँ भने पनि केही सङ्कुचित मानसिकता भएका, विशुद्ध व्यापारिक लाभ उठाउन हिँडेका, जस्तो हामीले पत्र पत्रिकामा विज्ञापन एफएममा विज्ञापन सुन्यौँ भने नेपालको स्वास्थ्य क्षेत्रको विश्वास दिलाउने र त्यसलाई अगाडि बढाउने भन्दा पनि भारततर्फै जानुपर्छ भन्ने विज्ञापन र होर्डिङहरू राख्ने र पत्र पत्रिकामा छ्याक्छ्याक्की विज्ञापन आउने त्यो त डक्टरहरूको व्यवहार होइन होला नि त। त्यस कारण कुनै एउटा पक्षको सम्पूर्ण कमजोरी देख्ने भन्दा पनि हामीले यहाँको नागरिकहरूले गरेको व्यवहारको कुरा गर्दा पनि केही गलत तत्त्वहरू, गलत व्यक्तिहरूले मात्रै हो, त्यो समग्र आम जनसमुदाय जो जसले सुविधा पाउनुपर्ने हो, एउटा मौलिक हकभित्र पर्ने सुविधा हो स्वास्थ्य भनेको, त्यस बारेमा त्यहाँ भाषण अब डक्टरहरूबाट हुने व्यवहार आदि इत्यादि हो भने त त्यसमा त हामी एक दुईवटा अन्तर्क्रिया गरेर जान सक्छौँ। राजनीतिक दलहरू, नागरिक समाज, मिडिया होइन, बुद्धिजीवीहरू ल यस्तो यस्तो व्यवहारको कुरा भयो, यसलाई यसरी सत्याएर जाउँ भन्न सकिन्थ्यो होला नि त। त्यसमा हामी त्यसरी पनि बस्छौँ, त्यसमा हामीले अहिले त्यो खालको सुरुवात गरेका छौँ र आउँदो दिनमा यसलाई व्यवस्थित गरेर डक्टरहरूको उपलब्धता, उपकरणहरूको उपलब्धता, त्यसका लागि बजेट छुट्याउने काम प्रदेश स्तरबाट, केन्द्र स्तरबाट र स्थानीय तहबाट पनि भएका छन्। भीमदत्त नगरपालिकाको लगानीमा यसको एउटा डिटेल प्रोजेक्ट रिपोर्ट बनेको छ, डिपिआर अर्थात् भनौँ न यसको मास्टर प्लान, कसरी यसलाई अगाडि लैजानुपर्छ, संरचना कस्तो बन्नुपर्छ भनेर प्रदेशबाट यसपालि 3 करोडको बजेट छुट्याएर उपकरणहरू किन्ने, आधा रकमले र बाँकी रकमले चाहिँ विशेषज्ञ डक्टरहरूको सेवा उपलब्ध गराउने भनेर त्यो पनि आएको छ। र केन्द्रबाट पनि बजेट छुट्याएर अब एउटा नीतिगत निर्णय हुन बाँकी छ, किनकि यो प्रदेशको सञ्चालनमा मात्रामा सञ्चालन हुन्छ कि केन्द्रले गर्छ भन्ने कुरा चाहिँ अलिकति अब सङ्घीय संसदमा छलफल भएर नीति बन्ने क्रममा चाहिँ हामी छौँ। त्यसकारण आउँदो दिनमा यसलाई व्यवस्थित गर्दै लैजाने भन्ने होला। अब म यसो देखिरहेको छु सामाजिक सञ्जालमा, मिडियामा जितेर गएका प्रतिनिधिहरू कहाँ हराए, किन बोलेनन् भन्ने छ। विगतको बजेटले पाएको निरन्तरता अहिलेसम्म छ, नयाँ बजेट अहिले आएको छ, यो बजेटले कार्यान्वयन भएर सेवा सुविधा सबै चिजमा परिणाम देखिने समय चाहिँ अहिले भइसकेको छैन। त्यसकारण अबको 6 महिना, किनकि यो बजेट त बल्ल अहिले आएको छ तिनै तहमा, त्यसकारण यो बजेट र यसको व्यापारिक पाटो पनि बुझेर अबका दिनमा अझै फेरि त्यो कुनै अब प्रतिनिधि भएका हिसाबले हामीले आम जनसमुदाय सबैसित फेरि पनि सहयोगको अपेक्षा गरेका छौँ। र तपाईँको मिडिया मार्फत, शुक्ल फटा एफएम मार्फत म भन्न चाहन्छु कि हामी यसलाई व्यवस्थित गर्नका लागि सबै तहमा छलफल गरिरहेका छौँ र अगाडि बढिरहेका छौँ।
हजुर, अस्पतालको गुणस्तर सुधारका लागि चाहिँ यहाँबाट निर्वाचित माननीयहरू र अस्पताल व्यवस्थापन समितिले चाहिँ कुनै ठुलै अस्पतालसँग सम्झौता गर्ने कुरा सुनिन्छ नि, साँचो हो र?
त्यो विषय चाहिँ कस्तो हो भने कुनै सम्झौता भनेर हामीले आम जनताको स्वास्थ्यको लागि राम्रो पक्षसित राम्रो कसरी गर्न सकिन्छ भन्ने सवालमा हामीले कुरा गरिरहेका छौँ। काठमाडौँमा रहेको मेडिसिटी अस्पताल, नेपाल मेडिसिटी अस्पतालले 3-6 महिनाका लागि विशेषज्ञ डक्टरहरूको सेवा उपलब्ध गराउने कुरामा हामीले छलफल गरिरहेका छौँ। मन्त्रालयमा यसको छलफल भएको छ। अस्पतालले मात्रै गर्ने होइन कि त्यो सरकारी स्तरबाटै यदि उहाँहरूले हाम्रा शर्तहरू र जनतालाई सेवा दिने मामिलामा जनताले थप आर्थिक भार पनि बेहोर्नु नपर्ने, अस्पताललाई पनि, अस्पतालले पनि र सरकारले पनि त्यो भार बेहोर्नु नपर्ने गरी विशुद्ध सेवाको भारले उहाँहरूले हामीलाई सहयोग गर्नुहुन्छ भने अब त्यसमा उहाँहरूको प्रचार प्रसार आफ्नो, किनकि प्राइभेट सेक्टरले गर्ने काम उसको आफ्नो स्वाभाविक योजना हुन्छ नै, त्यस हिसाबले अगाडि हो। तर हामीलाई पनि सुविधा र सेवा दिने गरी उहाँहरू आउनुहुन्छ भने हामी त्यसलाई स्वागत गर्छौँ भनेर हामीले छलफल अगाडि बढाएका छौँ। र हिजो यस विषयमा राजनीतिक दल, नागरिक समाज, मिडिया, बुद्धिजीवीहरूसँग हामीले छलफल गरेका छौँ। आशा गरौँ उहाँहरूले पनि यो मर्म, जुन स्वास्थ्य स्थितिको यहाँको जुन अस्तव्यस्तता छ, यसलाई सहजीकरण गर्नका लागि सकारात्मक नै हुन्छ।
हजुर, त्यो अस्पतालले चाहिँ, यो अस्पतालको चाहिँ खास गरी कुन चाहिँ पक्षमा सुधार गर्ने भयो त? डक्टरको, विशेषज्ञ डक्टरको पक्षमा सुधार गर्ने भयो कि कुन कुरालाई चाहिँ बढी प्राथमिकता दिने?
विशेषज्ञ डक्टरहरू उपलब्ध गराउने र त्यसको चाहिँ अस्पतालले र सरकारले अहिलेका लागि लगानी गर्नु नपर्ने, किनकि उहाँहरूले ठुलो टिम डक्टरहरूको लिनु भएको छ र त्यसमा हामीले अनुरोध गरेका छौँ कि हामीलाई केही समयको लागि, किनकि त्यसपछि त सेवा सुविधाहरू हुन थाल्यो भने जस्तो हामीसित ओपिडी मात्रै सञ्चालन भएर अरू हामीले भएका उपकरण पनि आइसियू सञ्चालन गर्न सकिरहेका छैनौँ। त्यो सञ्चालन गर्नका लागि हाम्रै इक्विपमेन्टहरूलाई सञ्चालन उहाँहरूले गरिदिनु भयो भने केही समयपछि स्वाभाविक रूपमा हामीले अहिलेको, अघि मैले प्रदेशको बजेटको कुरा गरेँ, केन्द्रको बजेटको कुरा गरेँ, त्यसबाट थप डक्टरहरू आउने क्रम हुन्छ र त्यो टिम चाहिँ काम व्यवस्थित ढङ्गले अगाडि बढ्छ भन्ने सोचका साथ हामीले कुरा गरिरहेका छौँ।
हुन्छ, सांसदज्यू समय दिनुभयो यसको लागि, हजुरलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद तपाईँलाई पनि र सम्पूर्ण श्रोताहरूलाई पनि।
विविध कारणवश श्रोता विचारलाई हामीले बजाउन सकेनौँ, समाचारमा पालो भएको छ विश्रामको। बेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयको सूचना सूचना सूचना। उपरोक्त सम्बन्धमा यस बेतकोट नगरपालिकामा आगामी आर्थिक वर्ष 2075-76 को श्रावण 1 गतेदेखि एकीकृत सम्पत्ति कर लागू हुने भएकाले बेतकोट नगर क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गा धनीहरूले आफ्नो वडा कार्यालयमा गई असार 25 गतेसम्म तपसिलका कागजात संलग्न गरी एकीकृत सम्पत्ति कर फारम भर्न हुन अनुरोध गरिन्छ। तपसिल नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि र आर्थिक वर्ष 2074-75 को मालपत्र रसिद। बेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय, प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशी।
अब आयो नयाँ फुच्चे पेप्सी, 35 रुपया मात्र।
भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिबिटीबाट सम्बन्धन प्राप्त यस सामुदायिक सेवा सहयोग संस्थान धनगढीमा शैक्षिक सत्र 2074-75 का लागि 18 महिने सिएमए र आयुर्वेद कोर्समा नयाँ भर्ना खुल्यो।
भर्ना कार्यक्रम
फारम वितरण असार 20 गतेदेखि,
फारम बुझाउने अन्तिम मिति श्रावण 11 गतेसम्म,
प्रवेश परीक्षा मिति श्रावण 21 गते दिउँसो 2 बजेदेखि।
सिएमए र आयुर्वेदमा
म्याथ, साइन्स, इङ्ग्लिस, हेल्थ विषय प्रतिनिधि, एसएलसी वा सो सरह परीक्षा उत्तीर्ण गरेको।
हाम्रा विशेषताहरू:
आयुर्वेद तथा आधुनिक औषधिको ज्ञान हुने।
आयुर्वेद कोर्स पुरा गरेपछि नेपाल सरकार औषधि व्यवस्था विभागबाट औषधि पसल दर्ताको लाइसेन्स पाइने।
नियमित रूपमा योग कक्षा सञ्चालन हुने।
सम्पर्क: सामुदायिक सेवा सहयोग संस्थान हसनपुर धनगढी।
सम्पर्क फोन नम्बर 091-522-956, मोबाइल नम्बर 98-58-425-674।
भर्ना खुल्यो। विगत 20 वर्षदेखि जिल्लामै उत्कृष्ट नतिजा दिन सफल यस श्री कृष्ण माध्यमिक विद्यालय कृष्णपुर गुलरियामा शैक्षिक सत्र 2075 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायहरूका साथै सिटीई भिटी तर्फ 3 कृषि डिप्लोमा, आईएससी एग्रिकल्चर 18 कृषि जेटिए र 18 भेटेनरी जेटिएमा भर्नाका लागि यही असार 15 भर्ना फारम वितरण भइरहेको सहर्ष जानकारी गराइन्छ। +2 तर्फ प्रवेश परीक्षा श्रावण 4 बिहान 8 बजे। 3 कृषि डिप्लोमा तर्फ फारम बुझाउने अन्तिम मिति श्रावण 2 सम्म। प्रवेश परीक्षा श्रावण 19 बिहान 7 बजे। 18 कृषि जेटिए र 18 भेटेनरी जेटिए तर्फ फारम बुझाउने अन्तिम मिति श्रावण 11 सम्म। प्रवेश परीक्षा श्रावण 21 दिउँसो 2 बजे। थप जानकारीका लागि विद्यालयमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क श्री कृष्ण माध्यमिक विद्यालय कृष्णपुर कञ्चनपुर। सम्पर्क फोन नम्बर 099-621-001 र मोबाइल नम्बर 98-68-42-32-37।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिरा विरुद्धको अभियानलाई तीव्रता दिएको छ। प्रहरीले सदरमुकाम मङ्गलसेनका विभिन्न ओडाबाट अवैध मदिरा नियन्त्रणमा लिए नष्ट समेत गरेको छ। 2 अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी 400 मदिरा नष्ट गरेको छ। प्रहरीले मङ्गलसेन नगरपालिकाको वडा नम्बर 4 रहेको सिर्जना चोक आसपास र वडा नम्बर 5 मङ्गलसेन बजारमा खानतलासी गरी यो परिमाणको मदिरा नष्ट गरेको हो। अवैध घरेलु मदिरा उत्पादन भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलले खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ 5 र अवैध घरेलु मदिरा गरी 400 नष्ट गरेको प्रहरी नायक उपरीक्षक रुकेश तण्डुकारले जानकारी दिनुभयो। अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाँडा बर्तन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। मदिराका कारण अछाममा झैझगडा बढ्नुका साथै घरेलु हिंसा बढेको पाइएको छ। डोटी कारागारका कैदीबन्दी आज बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। कारागारमा कैदीबन्दीका लागि छुट्याएको खानेपानी पाइपलाइन नजिकै रहेको डाफे होटलले काटेर आफ्नो होटलमा जोडेको भन्दै कैदीबन्दी आन्दोलनमा उत्रिएका हुन्। कैदीको आन्दोलन तथा नाराबाजीका कारण जिल्ला कारागार डोटीमा तनावको सिर्जना उत्पन्न भएको छ। कैदीबन्दीहरूले बिहानैदेखि नाराबाजीसहित प्रहरीलाई कारागारको मूल गेट समेत खोल्न नदिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले पानीका लागि कैदीबन्दीहरूले आन्दोलन सुरु गरेको बताउनुभयो। होटलले कारागारमा कैदीका लागि दिइएको पाइपलाइन काटेर पानी आफ्नोमा जोडेपछि गैरातीदेखि कैदीबन्दीहरूले कारागारमा पानी समेत पिउन नपाएको आन्दोलनमा रहेका कैदीहरूको आरोप रहेको छ। टुटीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार झाले कैदीको लागि ल्याइएको पानीको पाइपलाइन काटेर पानी लगिएको प्रमाणित भए होटल सञ्चालकलाई कारवाही गरिने बताउनुभयो। बैतडीका अधिकांश स्थानीय तहहरूमा उपभोक्ताहरूको भिड लागेको छ। यसका साथै बजेट सिद्ध्याउनकै लागि धमाधम विकास निर्माणका काम असारमा हुँदैछन्। गत वर्षसम्मको असारको महिनाभरि बैतडी जिल्ला सदरमुकाम स्थित विकासी अड्डाहरूमा उपभोक्ताहरूको भिड लाग्ने गर्दथ्यो, तर यो वर्ष अवस्था फेरिएको छ। जिल्लाका स्थानीय तहहरूमा भुक्तानी लिनेहरूको भिड बढेको स्थानीय बासिन्दाले बताएका छन्। गाउँगाउँमा सरकार पुगेपछि विकास निर्माणका काम र अन्य गतिविधि पुरानै ढर्नामा रहेको भन्दै स्थानीयले असन्तुष्टि समेत व्यक्त गरेका छन्। कतिपय स्थानीय तहले वैशाख जेठमा बढी भुक्तानी गरेको दावी गरे पनि असारमा पनि भुक्तानी गर्नेको कमी छैन। स्थानीय तहमा कर्मचारीको अभावले पनि विकास निर्माणका कामहरू समयमै सुरु गर्न नसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो। उहाँले विकास निर्माणका कामहरू समयमा सुरु हुन नसक्दा भुक्तानी पनि ढिलो भएको बताउनुभयो। कर्मचारी अभाव, इमेल, इन्टरनेट, फोन लगायतका समस्या पनि समयमै काम नहुनुका दोषी रहेको स्थानीय तहहरूको भनाइरहेको छ। सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई दिने प्रोत्साहन भत्ता बाजुराका स्वास्थ्य संस्थामा उधारै रहेको पाइएको छ। भत्तासँगै आमा र बच्चालाई न्यानो लुगा दिने पनि व्यवस्था भए पनि प्राथमिक स्वास्थ्य केन्द्र कुल्टीले 30 आमाको सुत्केरी भत्ता सुत्केरी प्रोत्साहन भत्ता र 180 जना आमाले पाउने न्यानो झोला समेत नपाएको पाइएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कुल्टीका प्रमुख डाक्टर विजय कुमार शाहले बुढीनन्दा नगरपालिकाले रकम उपलब्ध नगराएकाले सुत्केरी भत्ता र न्यानो झोला नपाएको बताउनुभयो। महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन आउँदा 1500 र नियमित 4 पटक गर्भ जाँच गराएको 400 गरी 1900 र न्यानो लुगा 1000 बराबरको दिने व्यवस्था रहेको छ। यो वर्ष कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा 262 जनाले स्वास्थ्य संस्थामा सुत्केरी गराएको 2,62,000 स्वास्थ्य संस्थाले नपाएको डाक्टर शाहले स्पष्ट पार्नुभयो। बझाङमा गठन भएको पतञ्जली योग समितिले सदरमुकाम चैनपुरलाई सफा गर्ने अभियान सञ्चालन गर्ने भएको छ। भूगोलका हिसाबमा हिमाली जिल्लाको सुन्दर स्थान रहेको चैनपुर पछिल्लो समय अस्तव्यस्त बजार हुँदा जथाभावी फोहोर भई चैनपुरको शोभा घट्दै गएकाले योगप्रति आस्था भएका व्यक्तिहरूले सञ्चालन गरेका छन्। सधैँ पतञ्जली योग समितिमा सदस्य सहित अन्य दैनिक योग गर्ने मानिसहरू बजारको टोल टोलमा गएर फोहोर उठाउने साथै प्रत्येक घरका सदस्यहरूलाई घरको फोहोर एक ठाउँमा जम्मा गर भन्ने र फोहोर जथाभावी नफाल भन्ने सन्देश दिन यो अभियान सञ्चालन गर्न लागि को योग प्रशिक्षक मोहन मण्डले बताउनुभयो। अब के राष्ट्रिय खबर। गृहमन्त्री रामबहादुर थापाले चिकित्सा सम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले डाक्टर गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2075 माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले डाक्टर केसी र गङ्गामाया अधिकारीका माग सम्बोधन हुने बताउनुभयो। गृहमन्त्रीले बाढी र पहिरो जस्ता प्राकृतिक विपदबाट 24 जनाको ज्यान गएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिनुभयो। उहाँले दुर्गम क्षेत्रमा प्रहरी चौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था गरिने पनि बताउनुभयो। द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागि परेको जानकारी पनि उहाँले दिनुभयो। गृहमन्त्री थापाले शान्ति सुरक्षालाई स्थापित गर्न र विपदमा आधारभूत सेवा उपलब्ध गराउनका लागि 54 अर्ब रुपियाँ बजेट विनियोजन भएको र बजेटको 4% राहत तथा उद्धारमा लगाइएको स्पष्ट पार्नुभयो। सरकारले विद्यार्थी भर्ना अभियान अन्तर्गत देशभर प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ। प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो। अभियानको सुरुवातमा आज देशभर नै प्रभात फेरी गरिएको छ। काठमाडौँमा आयोजित प्रभात फेरी कार्यक्रमपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा सिप र उत्पादनमा आधारित प्राविधिक शिक्षा हुने बताउनुभयो। उहाँले नेपालको शिक्षालाई विश्व शिक्षासँग जोड्न प्राविधिक र व्यावहारिक शिक्षा आवश्यक रहेको स्पष्ट पार्नुभयो। समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न सरकार प्राविधिक शिक्षामा लगानी बढाई त्यसको विस्तार गर्ने योजनामा रहेको बताउनुभयो। अब खेल खबर। रसियामा जारी 21 संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार रातिको अन्तिम सेमिफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोसिया अन्तिम चरणमा पुगेसँगै सेमिफाइनलमा पुग्ने अन्तिम 4 टोलीको टुङ्गो लागेको हो। क्रोसियासँगै फ्रान्स, बेल्जियम र इङ्ल्यान्डले अन्तिम 4मा स्थान पक्का गरेका छन्। सेमिफाइनलमा पुगेका 4 टोली युरोपियन टोली रहेका छन्। फाइनल प्रवेशका लागि अब फ्रान्सले बेल्जियम र इङ्ल्यान्डले क्रोसियासँग प्रतिस्पर्धा गर्नेछ। युरोकपको उपविजेता समेत रहेको फ्रान्सले दक्षिण अमेरिकी राष्ट्र उरुग्वेलाई 2-0 पछ्याउँदै यो विश्वकपको अन्तिम 4मा पुग्ने पहिलो टोली बनेको थियो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। अल्पकालीन बजेटमा फर्निचर र फिक्चर्सका लागि विनियोजन गरेको रकम अब 6,55,000 मात्रै बाँकी। कैलालीमा पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेद भयावह बन्दै जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिरा विरुद्धको अभियानलाई तीव्रता दियो। डोटी कारागारमा कैदीबन्दी आज बिहानैदेखि आन्दोलनमा उत्रिए। डाक्टर केसीको माग लोकतान्त्रिक तरिकाले सम्बोधन गरिने प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान सञ्चालन र रसियामा जारी 21 संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा। हस् त यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905 25574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म परिवृद्धिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।